जो क्रीक के लोग थे उनको इन्वॉल्व किया गया था और कैसे इसको माउंट किया गया था। तो ईरान ने अपनी वो खुफकी मिटाने के लिए उस खबर को नहीं था कहा कि दे कुडंट प्रोटेक्ट देयर वन ऑफ द मोस्ट इम्पॉर्टेंट साइंटिस्ट। यहां पे अब मैं ये कह रही हूं कि ये आज की बल्कि ये न्यूज है कि इसराइल इज वेटिंग फॉर, मजे की बात यह उस साइंटिस्ट की भी जब न्यूयॉर्क की रिपोर्ट मैं आपके साथ अभी शेयर करूंगी, मैं कोई अपने पास से ऐड नहीं कर रही कि ये डोनाल्ड ट्रंप का दौर था और उस साइंटिस्ट को मारने के लिए भी जो गुफ्तगू थी उसमें इसराइल अमेरिका बैठा करता था कि किस तरह से असैसिनेट करना है। और 2004 से ये मामला शुरू होता है, ठंडा पड़ गया 2007 में, ठंडा पड़ा 2018 और फिर जो डोनाल्ड ट्रंप आने के बाद 2020 में अगेन दे सैट डाउन टुगेदर एंड दिस सोफिस्टिकेटेड सिस्टम में मारा गया। अब इस वक्त इसराइल अभी तक इंतजार कर रहा है बिकॉज ईरान की अनाउंसमेंट के बाद मिडल ईस्ट की फेट ने बनना है या बिगड़ना है। से अगर वो ये कह देते हैं कि दिस इज असैसिनेशन अटैक बाय इसराइल, तो इसने तो एकदम से एग्रेशन को बढ़ा देना है और खत्ते की सूरत हाल को चेंज। मगर अगर वो डिप्लोमेटिकली डील करते हैं तो ईरान कभी भी किसी चीज को उधार नहीं रखता, दे गो क्वाइट, मगर वो उसका बदला लेते हैं। इसके बारे में आप क्या फरमाएंगे और कैसे ये खत्ते के ऊपर असरअंदाज होगा?
आपने बहुत ही खूबसूरत पहलू जो है वो उजागर किया है और मैं इसमें थोड़ा सा इजाफा ये भी कर दूं कि सिर्फ तेहरान के साइंटिस्ट नहीं, आप देखिए कि मिस्र के चार साइंसदानों को हलाक किया गया और उसके पीछे इसराइल और अमेरिका इसमें दोनों शामिल थे। अब ये चीज सामने मंजर यहां पर भी आ चुकी है। दो साइंसदान सीरिया के थे उनको शहीद किया गया। दो साइंटिस्ट जो है लेबनान से अगवा किए गए, आज तक उनका पता ही नहीं चला तो वो कहां मतलब है। इस तरह दो साइंटिस्ट जो थे वो एक इजिप्ट का और एक जॉर्डन का, वो अमेरिका में थे और वो पढ़ रहे थे और यानी गोया रिसर्च कर रहे थे, रिसर्च स्टूडेंट थे, उनको उठा लिया गया, आज तक उनको नहीं मिला। हालांकि वो अमेरिका के अंदर थे, अमेरिका की ड्यूटी है कि उसकी जिम्मेदारी उठाए, लेकिन आज तक वो नहीं मिले रहता है। और ये आलमी तौर पर सिलसिला होता चला आ रहा है। अब आप देखिए, अगर आपको याद हो तो गुज़श्ता बरस यहां बताने के अंदर भी रूस के ऊपर इल्जाम लग गया था, 2022 में, यानी रूस यहां पे जो एक रूस के जो दो मुनहरफ आए हुए थे साइंसदान वो यहां पे यानी कत्ल हो गया, उन पर स्प्रे किया गया, जिसके बाद आपको याद होगा कि डोनाल्ड ट्रंप ने और मगरब ने बहुत ज्यादा एहतियात किया और अपने सफारती स्वास्थ्यकार भी बुला लिए थे, फिर आप वापस बुला लिए थे और बहुत से कौसलखाने बंद हो गए थे और पता चल कहा था ये केजीबी का एजेंट है जिन्होंने आके ये काम किया है। और इसके बाद खुद ये भी बात पर खबर निकली कि खुद केजीबी के कुछ दो आदमी जो है वो उसमें बेलग्राद के अंदर जो है वो मुर्दा पाए गए हैं। यानी ये आलमी तौर पे ये सिलसिला चलता है कि खासतौर पर एटमी तौराई के जो जिसमें मुलवस होते हैं कुछ साइंसदान या कुछ काम करने वाले उनको हलाक करने का यानी ये मिशन रहता है मुख्तलिफ दुश्मन मुल्कों का। और मेरे लिए कोई हैरत की बात नहीं है जो आपने बात कही, बिल्कुल दुरुस्त है, लेकिन मैं समझता हूं कि इससे पेशतर के यानी इस मामले से थोड़ा और बढ़ाया जाए। जरूर यह है कि ये इस हेलीकॉप्टर के अंदर ये इतने इम्पोर्टेंट लोग इकट्ठे कैसे बैठ गए, मैं खुद इस बात पर हैरान हूं। आप याद हो तो मुल्कों की ये सिक्योरिटी होती है कि जो बहुत से इम्पोर्टेंट लोग होते हैं उनको अलग अलग सफर करना पड़ता है, अलग अलग सफर करते हैं, जबकि इनके पास तीन हेलीकॉप्टर थे, दो हेलीकॉप्टर खैरी से पहुंच गए, एक हेलीकॉप्टर में इतने इम्पोर्टेंट आदमी जिसमें सदर रईसी भी मौजूद थे, उनमें वजीर खारजा भी मौजूद थे, तबरेज के गवर्नर भी मौजूद थे, इसके अलावा तीन जरी इंजीनियर साइंटिस्ट मौजूद थे, बहुत पाए के इंजीनियर थे, दो दूसरे साइंसदान मौजूद थे, पांच साइंसदान थे। यानी गोया ये बहुत बड़ा हादसा है। ऑफकोर्स ईरान के सदर का एसोसिएशन होना ये बहुत बड़ा हादसा है, लेकिन जैसे मैंने किया कि आपने इसरो का नाम,
मुझे सर जियाउल हक साहब का वाकया याद आ गया कि एक ही जहाज के बीच में तमाम की तमाम इम्पोर्टेंट शख्सियात को बिठा दिया गया था। मगर सर मेरा अब जो बात है कि बुनियादी तौर पर तीन हेलीकॉप्टर्स ने परवान भरी थी जिसमें से एक हेलीकॉप्टर गिर जाता है, और जब एक हेलीकॉप्टर गिर गया तो क्या बाकी दो हेलीकॉप्टर्स को पता नहीं था चला कि किस स्टेज पे उससे कांटेक्ट नहीं हुआ था? الٹیمیٹلی دے کوڈنٹ فائنڈ, اس کا ملبہ نہیں ملا. پھر ترکی نے ہیلپ کیا اور ترکی کی روبوٹ ڈرون نے اس کو ٹریس کیا, بلکہ یہ میپ بھی پھر اس کا دیا اس پہ ترکی نے, کیونکہ اس کو لوکیٹ کیا ہے تو وہ چاند تارے کا آپ کو نظر آتا ہے. لوگوں نے بیکاز ایوری بڈی واز سٹنڈ کہ ان کی ڈیتھ ہو گئی ہے, تو لوگوں نے اس کو ٹریک بھی کیا پورے کا پورے ڈرون کے میپ کو. تو کیا وجہ تھی کہ وہ جو اگلا پچھلے دو ہیلی کاپٹر تھے ان کو پتہ ہی نہیں لگا کہ تیسرا ہیلی کاپٹر کس سٹیج کے اوپر گرا اور کہاں گرا؟
میں تھوڑی دیر پہلے ایک تبصرہ سن رہا تھا وائس آف امریکہ کا, بھی دوسرا بھی وہ مجھے بتا رہے تھے, مجھے سن رہا تھا کہ یہ ایک ہیلی کاپٹر تھا اس نے کیونکہ راستے میں ہی رک جانا تھا, پروگرام آلریڈی اس کا پروگرام سرکار طور پہ طے تھا, اس میں کچھ آبی وسائل کے جو کچھ ماہرین تھے وہ بیٹھے ہوئے تھے جو کہ ڈیم کے اوپر کام کرنے والے تھے, اس لیے دو راستے میں رک گئے جو کہ اس حادثے سے 30 میل پیچھے ہے. جو دوسرا ہیلی کاپٹر تھا اس نے اگلے 18 میل سے اپنے ڈائیورٹ کرنا تھا, مغربی تبریز جانا تھا, لیکن یہ ہے کہ جو دوسرا جو ہیلی کاپٹر تھا اسی نے اطلاع دی کہ گراؤنڈ کے اوپر کے جو سندر رئیسی کا جو ہیلی کاپٹر اس کا جو رابطہ ختم ہو گیا, زمین سے بھی زمین رابطہ بھی ختم ہو گیا تھا اور آپس کا جو رابطہ تھا وہ بھی ختم ہو گیا تھا.
بہت شکریہ سر.
دوسرے ہیلی کاپٹر نے اطلاع دی تھی اس کی خبر کے بعد یہ کام.
بہت شکریہ سر. اور اس میں سب سے زیادہ جو سیفلی ویو ان کی ڈیتھ کی نیوز کو شیئر کیا تھا وہ آر ٹی یعنی رشین ٹیلی کمیونیکیشن نے اور جرنلسٹ نے اس کو شیئر کیا تھا, مگر ایران کا میں کوٹ ان کوٹس میں یہ جو سٹوری ہے آپ کے ساتھ شیئر کرتی ہوں, اس میں وہ کہتے ہیں کہ جب ان کے جو سائنٹسٹ ٹاپ سائنٹسٹ کا 2020 میں نومبر 2019 میں تھا وہ میں آپ کے ساتھ شیئر کرتا تھا, بٹ اٹ واز آلسو دا میں نے بھی مارک کیا تھا, دا ایرانین موکڈ دا اسٹوری ایز اے ٹرانسپیرنٹ ایفرٹ ٹو مینیمائز دا امبیرسمنٹ آف دا ایلیٹ سیکورٹی فورسز دیٹ فیل ٹو پروٹیکٹ ون آف دا کنٹریز موسٹ کلوزلی گارڈیڈ فگر. یہ جب 2020 نومبر میں فقیر زادہ کو اسیسینیٹ کیا جاتا ہے اس کے حوالے سے, اور یہ میری کہانی نہیں ہے, یہ نیو یارک ٹائمز کا آرٹیکل ہے جس کو آپ دیکھ سکتے ہیں. اگین اس وقت بھی گو کہ ہم یہ سمجھتے ہیں کہ تمام معاملے میں اسرائیل انوالو ہوتا ہے, ناؤ ایٹ دا مومنٹ اٹس انٹرنیشنل نیوز ہے کہ اسرائیل از جسٹ ویٹنگ واٹ ایران سیز, ہو ڈز اٹ بلیم کہ کس کی وجہ سے یہ ہوا ہے. مگر یہ جو ملاقاتیں اور یہ جو اسیسینیشن کا سلسلہ پچھلے 3-4 سال 5 سال میں بڑا ہے, اسرائیل ہیڈ پوز 2004 سے یہ معاملہ چل رہا تھا جب سے ان کے پاس نیوکلیئر پروگرام آیا تھا, پھر 2007 میں پھر اس کو بعد اس کو پوز کر دیا گیا تھا کہ امریکہ جو تھا وہ نیگوشیٹ کرنے کے بعد ان کے جگہوں کو وزٹ کر رہا تھا, مگر اسرائیل ہیڈ پوز دا سبوتاج اینڈ اسیسینیشن کمپین ان 2012 میں کر دی تھی وین دا یونائٹیڈ اسٹیٹ بگین نیگوشیٹنگ ود دا ایران لیڈنگ 2015 کا پھر جب نیوکلیئر اگریمنٹ ہو گیا تھا. آئی بلیو دس واز پریزیڈنٹ اوباماز ٹائم, اور پریزیڈنٹ اوباما کے بعد جب پھر اپنے بھائیجان ٹرمپ آ گئے تو پھر آپ کو پتہ ہی ہے, ناؤ دیٹ مسٹر ٹرمپ ہیڈ دیٹ اگریمنٹ دا اسرائیلیز وانٹیڈ ٹو ریزیوم. اب اسرائیل تو ہمیشہ چاہتا تھا کہ ریزیوم کرے اسیسینیشن کے پروسیس کو. میرا اگلا سوال سر بڑا امپورٹنٹ ہے, میں آپ سے کرنا چاہتی ہوں, ایرانز نیوکلیئر پروگرس ان دا فورسز ٹو ایکسپٹ دا اسٹرکٹ کانسٹینٹس ٹو اٹس نیوکلیئر پروگرام. اچھا سر, انٹرنیشنل لاز میں فیو تھنگز ہوتی ہیں, مثال کے طور پر بلکہ جناب ہمارے امبیسڈر صاحب بھی تشریف لے آئے ہیں, میں اگلی بات ان سے کروں گی, انٹرنیشنل قوانین میں, اور یہ قوانین کے بارے میں مجھے پہلے پتا نہیں تھا, مجھے ان کے بارے میں تفصیل کو میں نے دیکھا جب رشیا اور یوکرین کے درمیان وار ہوئی, کیونکہ میں اکثر کہتی تھی کہ رشیا کو اتنی پرابلم ہے, بندے ماری جا رہے ہو, تمہیں زیلنسکی کے ساتھ ہی پرابلم ہے نا, بٹ اس وقت رشیا زیلنسکی کو پروٹیکشن دے رہا ہے, دیر آر فورسز جو اسیسینیٹ کرنا چاہتے ہیں زیلنسکی کو بیکاز ہی واز ان ایبل ٹو اکمپلش واٹ دا پلان واز, سو رشیا از پرابیبلی پروٹیکٹنگ زیلنسکی. انٹرنیشنل لاز کے مطابق نن آف دا سپریم لیڈر کین بی ہٹ ڈائریکٹلی, اور اس کو اسیسینیٹ نہیں کیا جا سکتا, آپ उनके कामों में मुखल हो सकते हैं, बाकी काम कर सकते हैं। क्या वजह है कि ईरान के जनरल्स को डायरेक्टली हिट किया गया, और आज अगर उनकी सुप्रीम पावर जो आयतुल्ला खमीनी के वेरी क्लोज पर्सन जनाब इब्राहिम रईसी, उनकी असैसिनेशन है, तो ये तो मैं गलत हूँ या इंटरनेशनल कवानीन की खिलाफ वर्जी है?
गुजारिश ये है आपका कि आप ये देखें, जहां तक आपने असैसिनेशन की बात की है, और ये जो देखिए अभी फिलहाल तो अभी ये खुद ईरान की हुकूमत भी कह रही है कि मौसमी खराबी की बिना के ऊपर इस हेलीकॉप्टर का हादसा पेश आया। और जहां तक बैन अवी कुतों का ताल्लुक है मुख्तलिफ अपने दुश्मन ममालिक के सदूर को या सरकारी या बड़े जो बिग गन्स उनको हला करने का, तो खुद अमरीका के अंदर अपने उनके सदर को कत्ल कर दिए गए।
सर 1902 में किया था, उसके बाद बेशुमार सदर गुजरे, आज तक किसी वडेरे को कोई टच नहीं करके जा सका।
कैनेडी जो दुनिया के इतना मकबूल अमरीका का सदर था उसको देखिए उसे असैसिनेट कर दिया गया और स्वॉर्ड के हाथों से मरवा दिया गया। इस तरह और भी मतलब हादसे हुए हैं, मतलब होते रहते हैं, मतलब हमले तो होते हैं। मतलब
1902 की बात कर रहे हैं आप प्रेसिडेंट कैनेडी की?
नहीं नहीं, मैं कहता हूँ ये सिलसिला कोई नया नहीं है, मैं ये कहना चाहता हूँ। लेकिन इस हादसे को जो आज हम जिक्र कर रहे हैं, जरूरी है कि हम खुद पहले रईसी जो है उनके बारे में पता करें कि वो क्यों उनको, यानी अगर कोई हादसा अगर ना भी खुदा खासा अगर फर्ज कर ले खाक मदन का हादसा नहीं है तो किसी ने कोई साजिश की है, तो आखिर रईसी इतने इम्पोर्टेंट क्यों है? हमने किसी ने आज तक ना रईसी की अपनी जात के ऊपर उनकी अहमियत के ऊपर उसका जिक्र नहीं किया। बहुत जरूरी है,
एग्री सर। मगर सर आप दुरुस्त हैं, आपका मुझे पता है मौकफ थोड़ा सा मेरे से मुख्तलिफ है, बट वी एग्री टू डिसएग्री। मगर मैं ये कहती हूँ कि ईरान ने बहुत कीमत चुकाई रईसी साहब के दौर में। सऊदी अरेबिया के साथ ताल्लुकात बेहतर हुए, इनके वजीर खारजा जाते हैं, जाके सऊदी अरेबिया में उन्होंने अपना स्टे एक्सटेंड भी किया था। ही केम टू पाकिस्तान।
मुझे अगर आप इजाजत दें कहने की, मैं कहता हूँ कि यही काम रईसी के, यही काम जो है उनके।
माजिद भाई पता नहीं क्यों हंस रहे हैं, मैंने कोई लतीफा, क्या बात है? वो माजिद जमाल इसलिए हंस रहे हैं कि आरफा डॉक्टर समीउल्लाह को फंसाना चाहती है, और डॉक्टर समीउल्लाह ये अपना तजर्बा है, मैं कमजोर हूँ, मैं आपसे सच उगलवाना चाहती हूँ, आप मुझे फंसा रहे हैं, आप मुझे कहानियां सुना।
मैं कहता हूँ सच के सिवा कुछ नहीं कहता। बात यह है, मैं आपको एक बात बताऊं कि देखिए ना, ये रईसी इस खित्ते के अंदर, आप ये देखें, इस जहन में रखिए कि एक तवील जंग जो कि सऊदी अरब और ईरान के दरमियान जो प्रॉक्सी वॉर यमन में चल रही थी वो बंद हो गई।
एग्जैक्टली
सर, उसके पीछे आप भी जानते हैं कि चीन का बहुत बड़ा हाथ है।
एग्जैक्टली सर, मगर रईसी ने रोल प्ले किया सर, रईसी ने रोल प्ले किया,
बहुत बड़ा रोल प्ले किया, और उसमें इस रईसी हुकूमत का ये जो नई जमात है रईसी इब्राहिमी और ये नया जो वजीर खारजा है, इनका बहुत बड़ा हाथ है।
जी सर, मगर सर पाकिस्तानी कम्युनिटी का ब्रेन वॉश करने के बाद हमें हमारे पास सिंसियर लोगों के भी अगेंस्ट कर दिया गया, ये मुझे बड़ा गम है इस बात।
मुझे थोड़ी सी बात ये कम्प्लीट कर लेते हैं ताकि आपके नाजरीन के लिए समझ में आ जाए बात, कि भाई जिस तरह सिर्फ जंग खत्म हुई बल्कि इससे एक बड़ी जंग जो कि आपस में हमारी सेक्टेरियन की जंग थी उसे भी खत्म करने के लिए ईरान ने पहल किया। ईरान ने फौरी तौर पर फतवा जारी किया जिसका बड़ा हर तमाम ममालिक ने बहुत अच्छा उसका वेलकम किया। अब ये तमाम वो चीजें हैं जो कि एक मुस्लिम उम्मा को एक इतिहाद की तरफ लेके जा रही थी। अब देखिए ना, तुर्की के ईरान के एक तरफ जो है तुर्की है सुन्नी बड़ा मुल्क है, एक तरफ पाकिस्तान है जिसमें सुन्नी की तादाद ज्यादा है, और ये भी देखें कि ये किस तरह चाहेंगे, फिर मिस्र भी है साथ, मतलब ये सारा एक खिताब बनने उठ रहा था, बन रहा था, नया बन रहा था, ये भी एक बहुत बड़ी कुव्वत है। अब आप देखिए ना कि मैं जैसे मैंने पहले अर्ज किया उस पर आप उससे सरफे नजर न कीजिए कि ईरान बावजूद बहुत सारी पाबंदियों के, बेशुमार पाबंदियां हैं ईरान के ऊपर, इस पाबंदियों के बावजूद इराक के अंदर उसकी प्रॉक्सी चल रही है, यमन के जो
सर जी प्रॉक्सीज का तो ये आलम है कि ईरान के अंदर बैठ के वो जो FN मग जो है लाके उनके मुल्क के बीच में वो रोबोट डाल दिया गया जिसकी मशीन ऐसी कमाल की थी, कैमरे इतने लगे हुए थे जो बंदे को शिनाख्त करके अगर आरफा की शक्ल है तो उसने आरफा को ही गोली मारनी थी। यानी प्रॉक्सीज तो सर कहाँ नहीं चल रही, हरी सारी दुनिया में प्रॉक्सीज चल रही
है। लेकिन ये ईरान, आप ये इसको ईरान की वजारत खारजा को ये दाद नहीं देगी कि उन्होंने इतनी बावजूद पाबंदी के तमाम खित्ते को किस तरह अपनी।
थैंक यू सर, थैंक यू। मगर आपने अपने एक सवाल का जवाब खुद ही दिया है, मगर आपने जरा मैं फंसा लिया आपको। आपने कहा कि भाई ये सोचने की बात है कि इब्राहिम रईसी को ही क्यों मारा गया, جواب آپ نے خود ہی دے دیا، کیونکہ مڈل ایسٹ میں امن اور سکون، شانتی لے کے آنے میں ہی واز پلئنگ اے ویری وائٹل رول. یس، پراکسیز چل رہی ہیں، اس میں کوئی
شک. اس کے باوجود آپ کو رئیسی صاحب کی جو امپورٹنس ہے اس کا تھوڑا سا ان کا جو ماضی ہے وہ آپ کو بتا دوں
پلیز.
وہ پتا چل جائے گی. رئیسی جب تہران میں ڈپٹی پروسیکیوٹر بنے تھے، وہ صرف 25 سال تھے آپ، اور اس عہدے پہ رہتے ہوئے انہوں نے 4 ججوں میں سے ایک ہی ایسی خدمات انجام دی جو 1988 میں قائم خفیہ ٹریبنلس کا حصہ تھے، جو کہ ڈیتھ کمیٹی کے نام سے مشہور ہوئے. اب ٹریبنل نے تو ویسے طور پر ایسے ہزاروں قیدیوں کی سیاسی سرگرمی کے بعد جو ہے دوبارہ مقدمات قائم کیے ان کی سربراہی میں، جو پہلے ہی مقید تھے اور سزائیں بھگت رہے تھے. ان قیدیوں میں زیادہ تر جو تھے وہ بائیں بازو کے اپوزیشن گروپ مجاہدین خلق کے ممبر تھے، جنہیں پیپلز مجاہدین آرگنائزیشن آف ایران بھی کہا جاتا ہے، اور واقعی ان کو امریکہ میں مغرب ان کو مدد کرتا ہے. اور جن لوگوں کو ٹریبنل نے سزائے موت دی ان کی صحیح تعداد معلوم تو نہیں ہے، لیکن انسانی حقوق کے گروپوں کا دعویٰ ہے کہ تقریباً 5000 مردوں اور عورتوں کو پھانسیاں دی گئی اور ان لوگوں کو اجتماعی قبروں میں دفن کیا گیا جو انسانی خلاف جرم ہے. یہ مغرب پر الزام لگاتا ہے. لیکن اسلامی جمہوریہ ایران کے رہنما اس بات سے انکار نہیں کرتے کہ موت کی سزائیں دی گئی، لیکن وہ تفصیلات اور انفرادی مقدمات کی قانونی حیثیت میں بات ہی نہیں کرتے. اب رئیسی بارہا بڑے پیمانے پر سزائے موت دینے کے معاملے میں اپنے کردار سے انکار کر چکے ہیں، لیکن انہوں نے یہ بھی کہا ہے کہ وہ سزائیں سابق رہبر اعلی آیت اللہ خمینی کے فتوی کی وجہ سے جائز تھی. لیکن یہ مت بھولیے آپ کہ یہ ابراہیم رئیسی جو تھے، جو ایران کے جو سربراہ اعلی ہیں، جو مطلب ہے خامنہ ای، یہ ان کے جانشین، مطلب
ویری کلوز ٹو
ہم، ان کے جانشین بننے بھی جا رہے تھے، جو کہ ایران کے سب سے بڑے سپریم کمانڈر ہوتے ہیں. مطلب ہے اب وہاں پہ اس وقت 2 امیدوار تھے سپریم کمانڈر کے خامنہ ای کے، ایک ان کا اپنا بیٹا محبتی خامنہ ای، اور یہ تھے، اور ابراہیم رئیسی کے زیادہ چانسز تھے. اور آپ کو پتا ہے کہ ایران کے اندر جو ان کا سسٹم ہے، وہاں پہ جو سپریم کمانڈر ہے ان کے زیادہ اختیارات ہوتے ہیں. انہوں نے کہا کہ یہ جو میں جو سمجھتا ہوں، یہ میری رائے ہے اور میں جو میری تحقیق ہے، وہ کہتے ہیں کہ انہوں نے جو دوسری طاقتیں ہیں، انہوں نے کہا کہ اگر ایسا آدمی، اگر وہ سپریم کمانڈر بن جائے ایران کا، جو کہ سارے خطے کے اندر اتفاق سے اور اتحاد کا نیا سنیرو لے کے آ رہا ہے کہ اس میں ترکی بھی اس کے ساتھ شامل ہو جائے، پاکستان بھی اس کے ساتھ شامل ہو جائے، سعودی عرب اور ان کے جو آپس میں ہے جو چپکش وہ بھی ختم ہو جائے، تو یہ تو ان کے لیے بڑا پرابلم ہوگا. اب آپ یہ دیکھیے کہ اس حماس کی جنگ کے بعد تھوڑا سا فاصلہ پیدا ہوا ہے ایران اور سعودی عرب کے درمیان، لیکن دونوں ممالک نے ایک دوسرے کے بارے میں کوئی ایسا
بیان نہیں دیا،
سیاسی طور پہ بیان بازی نہیں کی. یہ بھی ایک بہت بڑی بات تھی کہ بیان بازی ہوئی، لیکن بیان بازی نہیں ہوئی. حتیٰ کہ آپ یہ دیکھیے کہ قطر کے اندر ہی، مطلب پھر سے دوبارہ صلح جوئی کے لیے اسرائیل کے، حماس کے اور اسرائیل کے جو کمیٹیاں بیٹھی وہاں پہ کام کرنے کے لیے، اور ایران نے وہاں بھی کوئی ایسی مخالفت نہیں کی. ہاں، اب اس سے بڑی بات یہ ہے کہ جب ایران نے جوابی طور پہ حملہ کیا، دیکھیں ایران نے اس خطے کے اندر پہلی اسرائیل نے کی، جو شام کے اندر جو اسرائیل کے ایران کے انسان خانہ پہ حملہ کیا، اس کے جواب میں ایران کا حق تھا. ایران نے جو کیا، جو ایران نے کیا اس کے جواب میں جو ایران نے کیا، اس آپ دیکھیں کہ حالانکہ اس وقت جو ایران نے ڈرون بھیجے تھے ایران اسرائیل کے اوپر، وہ زیادہ بحرین کے اندر اور جارڈن کے اندر وہ تباہ کر دیے گئے. لیکن آپ دیکھا کہ اس کے ریئیکشن میں کیا ایران نے بحرین یا جارڈن کے خلاف کوئی بیان بازی کی؟ نہیں کیا، کچھ نہیں کیا. انہوں نے اسے یہ ضرور کہا کہ جو بھی اس معاملے میں اسرائیل کا ساتھ دے، ہمارے مقابلے میں آئے گا، ہم اسے اسرائیل کا ساتھ ضرور سمجھیں گے. لیکن یہ ایک نقطہ ہے جو میں آپ کے سامنے رکھنا چاہتا ہوں، آپ کے اکنالج کے سامنے، کہ یہ ایک نئی ابراہیم رئیسی کی شکل، ابراہیم رئیسی اس لیے زیادہ امپورٹنٹ تھے، ان کے وزیر خارجہ اس لیے زیادہ امپورٹنٹ تھے کہ یہ اس خطے کے اندر ایک نئی جہت جو ہے.
بہت شکریہ، بہت شکریہ سر. مجھے پتا ہے کہ آپ مختلف چینلز پہ جا کے بات بھی کریں، الجزیرہ پہ بھی آپ بات کرتے ہیں. میرا آپ سے آخری سوال یہ ہے، طاقتور ہمیشہ طاقتور ہوا کرتا ہوتا ہے. مصر کی جو صورتحال ہوئی کہ اپنے بندوں کو اپوائنٹ بھی کیا گیا، اس وقت بھی جو صدر سیسی ہیں آپ بتائیے کہ وہ بھی امپورٹڈ کریکٹر ہیں، اور ڈو یو تھنک کہ اتنا بڑا جو یہ چینج ہے اور 50 دن میں الیکشن متوقع ہیں، تو کوئی ایسا بندہ بھی، بلکہ یہ دوسری اسیسینیشن ہوئی ہے، آپ کو یاد ہوگا ماجی بھائی، ہم نے فرائیڈے کو اناؤنس کیا تھا، ایک اور صدر تھے ان کو بھی گولیاں ماری گئی تھی، بچ گیا وہ، بچ گیا. سلوواکیا کے صدر تھے جن کو گولیاں لگی تھی، بچ گئے وہ. تو ڈو یو تھنک دیر از اینی چانس کہ کوئی امپورٹنٹ فگر ایسا آ جائے گا جس کا جھکاؤ ٹو ورڈز امریکہ یا مغرب ہو؟
میں نہیں سمجھتا اس لیے کہ محمد مخبر جو کہ نائب صدر تھے وہ اب صدر انہوں نے عارضی طور پر صدر کا عہدہ سنبھالا ہے
اینڈ ہی از ویری کلوز ٹو ہم
سارے ایک ہی سوچ کے آتے ہیں اور سب سے بڑی بات یہ ہے کہ جو سپریم کمانڈر خامنہ ہی ہے سب سے بڑی قوت تو وہ ہے اور انہوں نے اپنی ایک ہم مزاج پوری حکومت قائم کر رکھی ہے اور دوسری بات یہ ہے کہ اگر آپ کو یاد کرا دوں کہ 50 دن کے اندر انتخابات بھی ہو جائیں گے اور اس انتخابات کے اندر بھی ابراہیم رئیسی اور خامنہ ای کی لیگیسی جو ہے وہی سامنے آئے گی اس کی وجہ کہ ان کے مقابلے میں دوسری کوئی جماعت وہاں پہ ہے نہیں اور انہی کے لوگ ہوں گے آپس میں مقابلہ بھی ہوگا اور ان کے لوگ آئیں گے لیکن ان کی پالیسی ان کی یہی رہے گی اور گویا آپ یہ سوچ لیں کہ اب جس وجہ سے ایران کے اندر یہ شہادتیں ہوئی ہیں ایران نے اتنی بڑی کمپنی کی ہے وہ کسی قیمت پیچھے نہیں ہٹیں گے
بہت شکریہ ڈاکٹر صاحب بہت شکریہ آئی لو یو آئی ہیو آل مائی ریسپیکٹ فار یو یو آر اے ویری ریسپیکٹڈ اینڈ اے ونڈرفل پرسن میں خود جب غم کا وقت ہوتا ہے تو یقیناً کسی کندھے کو ہم ڈھونڈ رہے ہوتے ہیں میں پریکٹیکلی آئی واز لاسٹ نہ صرف میں آئی واز لاسٹ میرا سن جب میرے پاس آیا ہی سیڈ مام ویری بیڈ نیوز اینڈ ہی
ہمیں ویسے آپ کے اس پروگرام کے توسط سے اپنے ایرانی بھائیوں سے ایران کو پرسہ دینا چاہیے ان کے غم میں
مجھے تو خود پرسے کی ضرورت ہے صرف میں کہتی ہوں ایران کا بہت بڑا لاس ہے میں تو کہتی ہوں خطے کا بڑا لاس ہے
ایران کا نہیں ہم سب کا لاس
ہم سب کا لاس میں مجھے خود پرسہ چاہیے کہ مجھے اٹ از ناٹ اونلی ایرانز لاس اٹس مسلم امہ کا لاس ہے اٹس نیشنز لاس اٹس ہیومینٹیز لاس اور دے آر فیلنگ کہ واٹ از دا نیکسٹ رپورٹ کہ کیا کہتے ہیں اسیسینیشن ہوئی یا کیا ہوا مگر ظاہر ہے جیسے ہم نے ان کے سائنٹسٹ فخر زادہ کا ذکر کرتے ہیں اور میں نے کوٹ ان کوٹس میں نیو یارک ٹائمز کی رپورٹ آپ کے ساتھ شیئر کی کہ دے وار امبیرسڈ دے کوڈنٹ پروٹیکٹ ون آف دی موسٹ سینسیٹیو پرسن ان ایران بیکاز دا پرسن نیور وانٹیڈ گارڈز اراؤنڈ ہم اینڈ دس از دا سچویشن بٹ اگر وہ یہ کہتے ہیں کہ اس میں اسرائیل انوالو ہے پھر خطے کی کیا صورت صورت حال ہوگا سر بہت شکریہ فار بینگ ود اس اللہ حافظ یس یہ خطے کا نقصان ہے ہم آج میں صبح سے ماجد بھائی میرے ساتھ تھے میں پروگرام سنتی چلی آ رہی تھی اور میں یہ کہہ رہی تھی کہ دنیا اپنے اپنے کوئی میلہ کرا رہا ہے کوئی ٹھیلا کرا رہا ہے کوئی گانے گا رہا ہے کوئی اپنا معاملہ ہے مگر جو نقصان کو محسوس کر رہے ہیں اور جو دنیا کے حالات کو محسوس کر رہے ہیں دے ٹیک اٹ ویری سیریس اٹ از ناٹ این آرڈینری تھنگ واٹ ہیپنڈ اللہ تعالیٰ بہتر کرے چند ایک کمرشلز ول کم بیک آئی ہیو اے ونڈرفل گیسٹ بہت ساری اچھی یادیں پرسوں کی میں نے آپ کے ساتھ شیئر کرنی ہے آئی ہیو سم تھنگ اسپیشل ود می جو میں نے ابھی اوڑھنی بھی ہے اور آپ میرے ساتھ رہیے گا آئی ول ہیو اے ونڈرفل ویری ریسپیکٹڈ مائی ڈیئر بردر جناب کرامت اللہ غوری صاحب ول بی ود اس اور یقیناً ان کے ساتھ بھی ہم انٹرنیشنل پالیٹکس کو یا ذرا زیادہ ٹچ کرنے کی کوشش کریں گے آف کورس اس چیز نے اس خطے پر کیسے اثر ڈالنا ہے اس کے بارے میں بات کریں گے اسٹے ٹیونڈ پلیز
یو آر لسننگ ٹو WTOR 770 AM ینگ ٹاؤن ٹورانٹو
770 AM دیا نشریات سنن تے حالات حاضرہ تو باخبر رہن دے واسطے نیوز انفارمیشن انالیسز الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ ای آواز .com لوکل نمبر 6478724900
اپنی کمیونٹی کا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے
او پھر بنے بھی کیوں نہ کیونکہ بیڈ روم سیٹ سوفا سیٹ میٹریسز ڈائننگ ٹیبل ڈیکوریٹو آئٹمز گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا سوڈی فرنیچر تو 3 سال لئی نو بیاج
142 کینیڈی روڈ برامپٹن 9058747471
आतिशबाजी के नए कानून के तहत ब्रैम्पटन में आतिशबाजी के इस्तेमाल, खरीदारी, खारिज होने वाले मादा, डिस्प्ले या फरोख पर सख्ती से पाबंदी है। इसमें तमाम चमकने वाली रोमन मोमबत्तियां, रॉकेट, ग्राउंड स्पिनर्स, फवारे, उड़ने वाले लालटेन, बम धमाके वगैरह शामिल है। अमल न करने पर आपको 500 से 1 लाख डॉलर तक फाइन हो सकता है। ब्रैम्पटन के रहायशी, नए साल की शाम, कैनेडा डे या दिवाली की आतिशबाजी शहर के ज़ेर क़यादत जगहों पर एंजॉय कर सकते हैं। मजीद जानने के लिए विजिट कीजिए brampton.ca/fireworks। क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है? क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेक एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए। आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं। राजा मुदस्सिर 6472903773। ऑल स्टेट के साथ आप महफूज हाथों में हैं। टर्म्स एंड कंडीशन अप्लाई।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
साडे कोल योजना है जो कि ओंटेरियो नु जोड़ रही है। रोजाना आवाजाही नु घटाउन लई नवीआं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार। एह सब इस लई तां जो तुसी तेजी नाल, सुरक्षित अते आसानी नाल आउण जाण कर सको। ontario.ca/builds ते जाके होर जाणो। इस दी अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान ताज़ो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
विलेज टेस्ट पूरे ओंटारियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है। कॉन्टिनेंटल, चाइनीज, बारबेक्यूज ट्राई करना चाहते हैं, कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में बे इंतहा वैरायटी है। बेहतरीन फीस्ट एंजॉय कीजिए विलेज टेस्ट पे। आफ्टर मिसिसागा दे आर इन ओकविल एज वेल। विलेज टेस्ट 9052323663। विलेज टेस्ट। कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती? एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस तो बहुत महंगी हैं। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 साल का अंडरराइटिंग का तजुर्बा है। लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो। 905-607-5000
अजीत, सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ,
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज 416-792-8792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
Buy one hearing aid, get one 15% off. 416-792-8792. Ultimate Hearing Solution, 416-792-8792.
कर्ज से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसुकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन बैंक्रप्सी इंसॉल्वेंसी कंसोलिडेशन करते हैं अपटू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं, पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 4166710577।
जी प्रोग्राम में एक बार फिर से खुश आमदीद कहना चाहती हूँ मैं आपके साथ। ज़ाहिर है पहले आई वॉज वेयरिंग समथिंग एल्स, आज मैं सुबह जब आई आई लव दिस अजरक, आई लव इट। संडे को 18 तारीख, सैटरडे को 18 तारीख को जनाब डॉक्टर जनाब करामतुल्लाह गौरी साहब की किताब का जो अगला एडिशन है बारिश नासाई, उसकी रूनमाई थी और इनॉग्रेशन थी, और उन्होंने वो जो अपनी किताब जिसकी रूनमाई की वो अपनी बेगम साहबा को दी। इट वॉज अ ब्यूटिफुल इवेंट, ब्यूटिफुल वॉन के इलाके में था। सबसे पहले तो बहुत शुक्रिया आमिर, अगर आपके पास कोई फुटेज उसकी, कोई दो चार मिन्नो जी ने बनाए होंगे टिकटॉक्स, अगर आप वो दिखा सकते हैं तो उस वक्त की ऑडियंस को भी हमारे साथ शेयर कर लें, बड़ी मेहरबानी। मैं बहुत नालायक इंसान हूं और एज अ सिंगल मदर आई हैव टू लुक आफ्टर माई अदर रिस्पॉन्सिबिलिटीज एज वेल, तो नॉर्मली कम ही कहीं इवेंट्स पे जाना पड़ता है, मगर वो संडे मेरा बड़ा कमिटेड रहा। इन द मॉर्निंग सैटरडे कैरोलिन पैरिश के बारे में बात थी, और मैं हर बंदे को पकड़ पकड़ के कहती हूं कि जिन लोगों ने हमारे साथ अच्छा किया है उनका एहसान चुकाना मेरी आपकी रिस्पॉन्सिबिलिटी है। एंड कैरोलिन पैरिश को किस चीज की सजा मिली थी, वो हमेशा रही मेंबर पार्लियामेंट रही, एक बार नहीं अपनी जवानी से जीतती चली आ रही थी, 5-6 बार शी वॉज मेंबर पार्लियामेंट, और किस पादाश में उनको भुगतना पड़ा। पॉल मार्टन का दौर था और उन्होंने कहा था ये जो कोलेशन है इराक में जो हमला हुआ था उसमें उन्होंने प्रेसिडेंट बुश की उनके पास पिक्चर थी, आप गूगल करके देख लीजिएगा, आई एम नॉट मेकिंग एनी स्टोरी। तो उन्होंने कहा था इट्स अ कोलेशन ऑफ इडियट्स, ठीक है कि सारे को लेट कर गए, आपस में मिल गए और जाके अटैक कर मारा है इराक के ऊपर। उसके बाद उन्होंने उस तस्वीर को फाड़ के पांव के नीचे रोदा था, बिकॉज दैट वाज प्रेसिडेंट एट दैट टाइम, इट वाज पॉल मार्टन का दौर था। और उसके बाद पॉल मार्टन ने इनको लिबरल से निकाल दिया था, फिर ये आजाद बेंचों में सामने चली गई थी लिबरल का, इन्होंने चोगा उतार दिया था, फिर बाद में इनको निकाल दिया गया, क्योंकि दो हफ्ते के बाद प्रेसिडेंट बुश जो है हैड टू विजिट कनाडा को, उन्होंने ऑटवा विजिट करना था। उसके बाद कैरोलिन पैरिश को तो आपको पता ही है कि जिस इंसान को माइनस कर दिया जाए या यू नो शुक्र है उनकी जिंदगी है। फिर उसके बाद शी केम एज ए काउंसलर, शी इज इन मिसिसागा काउंसिल में, एंड नाउ शी इज कंटेस्टिंग मेयर का इलेक्शन को कंटेस्ट कर रही है। एंड आई वॉन्ट के प्लीज लुक एट द पास्ट, एक शख्स अगर एक दफा मेंबर पार्लियामेंट बनता है और रिपीटेडली कम्युनिटी उनपे काउंट करती है तो दिस मीन द पर्सन हैज कैपेसिटी एंड एबिलिटी टू डिलीवर वॉट दे प्रोमिस, दैट्स वॉट द कैरोलिन पैरिश। इंडिया पाकिस्तान की प्रॉब्लम यह है कि हम डीप फेक वीडियोज बनाते हैं, अनफॉर्चुनेटली वी इंडियन पाकिस्तानी यहां आके भी हम डीप फेक वीडियोज बना के यहां के सिस्टम को भी सबोताज करने की कोशिश कर रहे हैं। मेरी आपसे रिक्वेस्ट है कि जो मैंने आपसे कहा या इन तमाम चीजों को आप खुद देखिए, मुतालिया कीजिए, विकिपीडिया है, गूगल है, बहुत इन्फॉर्मेशन ऑनेस्ट आपको मिल सकती है। एंड देन सेकेंड थिंग इज यू मस्ट वोट, वोट इज नॉट आर राइट, इट इज आर ड्यूटी, इट इज आर ड्यूटी टू वोट, तो वोट जरूर डालिए। एंड नंबर तीन, नॉट ऑन अ फैमिली ग्राउंड, नॉट ऑन अ जात बरादरी ग्राउंड, वी जस्ट वॉन्ट कैनेडा एज कैनेडा, एंड ताकि हर एक का भला हो सके, जरूर इस चीज को देखिएगा। उस दिन ये डॉक्टर इतरत ने प्रोग्राम किया था, उसी दिन सेकेंड प्रोग्राम जो था उसको मैं बाद में तस्करा करती हूं, और फिर मेरा आखिरी प्रोग्राम, देन फिर मैं ड्राइवर बन के, उबर का ड्राइवर बन के आई ड्रॉप विन्नो जी, देन आई ड्रॉप नैवदीप जो मेरा वन ऑफ माय यंग सन हियर इन ई आवाज, तो मैं अपने घर तकरीबन 12:15 घर पहुंची थी। एंड आई थॉट आरफा व्हाट अ फेट यू हैव, बट आई एंजॉयड। अंजुम कुरैशी का बर्थडे बहुत खूबसूरत इवेंट था, अल्हम्दुलिल्लाह उसकी जिंदगी के मकसद थे, शी बॉट अ ब्यूटिफुल होम ऑन मिसिसागा रोड, एंड नंबर ऑफ गेस्ट, एवरी गेस्ट वॉज ग्रेट, हर हस्बैंड वॉज देयर, हर डॉटर्स वर देयर, बेटा वहां था, हमारी टीम आज रात को 9 बजे आपको अंजुम कुरैशी का बर्थडे दिखाएगी। हमारी आपसे रिक्वेस्ट है उसको, हाँ 10 बजे। मैं ओल्ड ना, मेरी मेमोरी खराब हो गई है, मेरे इर्द गिर्द सब जवान लोग हैं। तो 10 बजे आज अंजुम कुरैशी का हम आपको बर्थडे दिखाएंगे, वो देखें। टुडे आर नाइटिंगेल, दैट इज हमारी शाजिया साहिबा तशरीफ ले आई हैं वापस, अपना तशरीफ का टोकरा ले आई हैं। नो चेंज व्हाट सो एवर, बट उनसे मुलाकात होगी। सैटरडे को जो दरमियान का प्रोग्राम था, बारिश नासाई की इनॉग्रेशन थी, उसकी रूनमाई थी। प्रवीण साहिबा ने उस प्रोग्राम को कंडक्ट किया, अ वंडरफुल पर्सन। और वो कहते हैं ना, बड़े बड़ों को लोग परेशान कर देते हैं। उनकी आखिरी जब वो इंट्रोड्यूस करके लोगों से बात करवा रही थी, तो उन्होंने कहा कि मैं, हमारे साथ यहां एक और करामतुल्ला गौरी हैं। एक तो करामतुल्ला गौरी साहब जो तशरीफ फरमा हैं उस सीट के ऊपर, मगर एक और करामत, और मैंने करामतुल्ला भाई की चेहरे को देखा तो वो थोड़े से मुझे लगे कि हाँ ये एक और करामतुल्ला खान आ गया। तो वो करामतुल्ला की नायब मोहतरमा सभा प्रवीण साहिबा ने बड़े खूबसूरत अंदाज में बात की। करामत भाई, हम आपको खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम सर।
वालेकुम अस्सलाम आरिफा, शुक्रिया, बहुत बहुत शुक्रिया।
इट वॉज अ वेरी वेल ऑर्गेनाइज एंड अ ब्यूटिफुल प्रोग्राम, और मैं आर्ट्स काउंसिल की बहुत शुक्रगुजार हूं कि जिन्होंने इतनी खूबसूरत मुझे अजरक दी। और तोहफा वो होता है जिसको हम दिल के साथ लगा के रखते हैं। मुझे बहुत अच्छा लगा। आई विश कि आमिर वो तस्वीरें दिखा सकें, पर आमिर आपको पता है हमारा बॉस है, तो आई वॉज गिवन दिस अजरक। जनाब करामत भाई वहां पर मौजूद थे, आपका प्रोग्राम का इनकाद उसको बड़े खूबसूरत अंदाज में जनाब शुएब साहब ने तरतीब दिया, गेस्ट एक से एक बढ़ के था, मुबारकबाद के।
महफिल की रौनक असल में शुरका से होती है, महफिल को खूबसूरत,
मगर बनाने में सबा ने और आपने और शुएब साहब ने बड़ा रोल प्ले किया।
हाँ, नहीं, वो तो वो, हमने साहिबा ने जौक को मधु किया था। वहां पे वो जो शुरका थे वो सब अदब नवाज थे, और अदब और शायरी की सरपरस्ती करने वालों में से थे, और अदब वहीं फरोग पाता है जहां उसको सरपरस्ती मिले।
अदब को चाहने वाले हूं। मैंने इस किताब को पढ़ा, और पिछली एक रात में मैंने किताब को बेशतर पढ़ा भी, मार्क भी किया। करामत भाई, आज का जो वाकया हुआ है, जो ईरान का कल का वाकया हुआ है संडे का, मुझे बेख्तियार वो आपका एक पैराग्राफ आप ही का लिखा हुआ आता है याद, के वो जेम्स बेकर जनाब तारिक अजीज को इराक में कहते हैं कि हम इराक को खंडर बना देंगे, ठीक है, यानी वो ईंटों के दौर में और पत्थर के दौर में मुंतकिल कर देंगे। तो तारिक अजीज इराक के जो वजीर खारजा थे, उनसे कहते हैं कितना अरसा पहले अमरीका वजूद में आया, इसको एलैबोरेट जनाब वही करेंगे। उन्होंने कहा यही कोई 150-200 साल पहले। उन्होंने कहा इराक की जो तारीख है वो हजार हाँ साल पुरानी है, कितनी बार 6000 से भी बिल्कुल ऑन रिकॉर्ड है, मगर तारीख
रिकॉर्डेड तारीख,
हाँ इससे पीछे भी जाती है तारीख, इससे पीछे भी जाती है जो रिकॉर्डेड नहीं है, मगर बहुत बार इराक को स्टोन एज में धकेला गया और इराक फिर एकदम से ऊपर इंतहाई बुलंदी पे, बेहतरीन साइंटिस्ट पैदा हुए, बेहतरीन लोग पैदा हुए, बेहतरीन तजर्बागाहें वहां पे बनी इराक में। तो आज भी एक बार फिर ईरान को स्टोन एज की तरफ धकेलने का है। थोड़ा पहले तो जेम्स बेकर और तारिक अजीज के उस मुकालमे का जिक्र कीजिएगा, और उसके बाद मेरा दिल चाहता है कि आज हम, क्योंकि ईरान में जो हुआ है उसने बराह रास्त मुतासर करना है पाकिस्तान को, अफगानिस्तान को, इधर से तुर्की को, ऊपर जाके सऊदी अरेबिया को, और ऑफकोर्स इसराइल तो क्या चाह रहा है, जो चाह रहा है वो हो रहा है।
अरफाक, बहुत सी बातें हैं। पहले वो उस मुलाकात का जिक्र कर दूं मैं, जो जेम्स बेकर, जो बड़े बुश, बड़े सदर बुश के सेक्रेटरी ऑफ स्टेट थे, ان کے اور طارق عزیز جو اس وقت عراق کے وزیر خارجہ تھے ان کے ملاقات ہوئی تھی جنیوا میں. یہ جنوری 1991 کی بات ہے, کیونکہ عراق پر کویت پر عراق نے قبضہ کیا تھا اگست 1990 میں, اور اس کے بعد سے امریکہ نے اپنے اتحادیوں کی افواج جمع کی تھی سعودی عرب میں اور جنگ کی پوری تیاریاں ہو چکی تھی. وہ جو میٹنگ تھی اس میں جیمز بیکر نے طارق عزیز کو الٹیمیٹم دیا تھا, کہا تھا کہ دیکھو اب بھی وقت ہے, تم عراق سے کویت سے نکل جاؤ ورنہ ہم تمہیں بمباری کے ذریعے سے پتھر کے دور میں واپس پہنچا دیں گے. طارق عزیز نے انتہائی
انٹیلیجنٹ
اور پڑھا لکھا انسان تھا. میری تو بہت ملاقاتیں ہوئی طارق عزیز کے ساتھ جب میں عراق میں سفیر ہو کے تعینات ہوا تھا. طارق عزیز نے بہت سادگی سے بہت متانت سے جیمز بیکر سے پوچھا کہ بیکر صاحب آپ کی تاریخ کتنی پرانی ہے. بیکر نے کہا کہ یہی کوئی 200 برس کے قریب ہے. طارق عزیز نے کہا کہ عراق کی تاریخ 6000 سال پرانی ہے.
کیا بات ہے.
اور عراق کو کئی بار تباہ کیا گیا لیکن عراق پھر سے توانا اور تندرست ہو کے اپنے پاؤں پر کھڑا ہو گیا. تو تم اپنا شوق پورا کر لو, تم اگر ہمیں پتھر کے دور میں واپس بھیجنا چاہتے ہو تو شوق سے بھیجو, لیکن ہم مرنے والے نہیں ہیں. اور میں نے طارق عزیز کی یہ بات سن کے کہا تھا کہ عزیز صاحب میں جس شہر میں پیدا ہوا تھا دلی میں اس کی تاریخ بھی
بہت بار اجڑی
کہ دلی بار بار اجڑی لیکن پھر آباد ہو. تو میں آپ کے اس نظریے سے کلیتاً متفق ہوں کہ اجاڑنے والے اجاڑ کے چلے جاتے ہیں لیکن بنانے والے اپنے آپ کو پھر بنا لیتے ہیں.
اسی تناظر میں اگر آپ دیکھتے ہیں اس وقت ایران کی صورتحال, بلکہ مجھے آپ کا ایک اور چیز بھی یاد آئی اسی کتاب میں سے, وہاں پہ تو میں اتنے سوال نہیں کر سکتی تھی مگر یہاں پہ تو میں اس پلیٹ فارم پہ تو کر سکتی ہوں. اور میں ہر بندے سے کہتی ہوں بارش ناسائی اٹس اویلیبل, آپ اس کو ضرور خریدیے اور پڑھیے ایک بار. آج ایران میں جو ہوا اس تناظر میں آپ اس کو کیسے دیکھتے ہیں؟
بی بی ایک تو پہلے میں ابھی آپ کا پروگرام سن رہا تھا, آپ اس مفروضے کو مان کر چل رہی ہیں کہ صدر ابراہیم رئیسی کی موت حادثاتی نہیں ہے بلکہ سازش کے نتیجے میں کیا گیا. اب تک میں کل
اس کی کوئی شواہد نہیں ہے,
کوئی شواہد نہیں ہے, نہ ایرانی حکومت کے کسی عہدے دار نے یہ دعویٰ کیا ہے کہ سازش ہے.
ٹھیک ہے.
اچھا دوسری بات یہ کہ ایران کے نظام کو سمجھنا ضروری ہے.
ٹھیک سر.
ایران میں صدر کی حیثیت وہ نہیں ہے جو ہم امریکہ کے صدر کے متعلق سمجھتے ہیں. ایران میں انقلاب اسلامی کے بعد انقلاب اسلامی کے بانی
آیت اللہ خمینی
نے جو نظام رائج کیا ہے اس میں اصل طاقت کا سرچشمہ اور منبع فقیع الاصر کی ساتھ ہے, اور فقیع الاصر انقلاب ایران کے بعد سے دو ہی ہوئے ہیں, پہلے خمینی صاحب تھے اس کے بعد سے 1989 میں ان کی وفات ہوئی, اور آج 35 برس سے ہاں علی خامنائی صاحب ایران کے ولی الاصر ہیں فقیع الاصر, اصل طاقت ان کے پاس ہے. اسی لیے انہوں نے ابراہیم رئیسی کی ہلاکت کے اعلان کے سے پہلے ہی ایرانی قوم سے خطاب کرتے ہوئے کہا کہ ہمارے نظام مملکت میں کوئی فرق نہیں پڑے گا اس لیے کہ نظام مملکت کی اساس فقی العصر کی ذات ہے اور علی خامنائی صاحب اپنی جگہ پر ہیں۔ دوسری بات یہ کہ رئیسی صاحب کا جب انتخاب ہوا ہے 3 سال پہلے تو ایران کے صدارتی انتخابات کی تاریخ میں سب سے کم لوگوں نے ابراہیم رئیسی کے حق میں ووٹ دیا تھا۔ کل ووٹنگ کی شرح 41% تھی 41%۔ اور اس کے بعد 2 سال پہلے تمہیں یاد ہوگا کہ وہ ایک لڑکی جو کرد لڑکی تھی اس کی ہلاکت کے بعد جو تہران میں مظاہرے ہوئے تھے بلکہ پورے ایران میں مظاہرے ہوئے تھے اس میں اس نے حکومت کو ہلا کے رکھ دیا تھا۔ اس میں کھل کے نا امینی مست امینی کے اس کا لڑکی کا نام تھا تو اس وہ مظاہرے ایسے تھے کہ جنہوں نے ایرانی حکومت کو ہلا کے رکھ دیا تھا۔ تو رئیسی صاحب کی پوزیشن وہ نہیں تھی جو اس سے پہلے احمدی نژاد کی تھی۔ احمدی نژاد اپنے زمانے میں انتہائی مقبولیت کے حامل تھے، انتہائی مقبول صدر تھے
اور بڑی غریب زندگی گزاری
اور اتنا سادہ۔ میں نے ابراہیم احمدی نژاد سے ملاقات کی
ہے، بہت آرڈینری لائف۔
میں جب عراق میں سفیر تھا تو میں ایک بار ایران گیا تھا، وہاں میری احمدی نژاد سے ملاقات ہوئی۔ اس وقت وہ تہران کے میئر تھے اور میں نے دیکھا کہ انہوں نے تہران میں جو ترقیاتی کام کیے تھے وہ قابل دید تھے۔ مثال کے طور پر انہوں نے تہران کی جو سب سے بلند عمارت تھی وہ میں نے جا کے دیکھ، وہاں پر ایک ٹریفک کنٹرول کا پورا ہیڈ کوارٹر قائم کیا تھا، اور وہاں میں نے دیکھا کہ جتنی جو ٹریفک کو کنٹرول کرنے والی تھی وہ ایرانی لڑکیاں تھیں، نوجوان لڑکیاں تھیں۔ ان سب کے سامنے
بہت خوبصورت ہے ایران، بہت خوبصورت ہے، اینٹ سے اینٹ اس کی بھی بجائی گئی، بہت خوبصورت ایران۔ اچھا میں نے ابھی آپ نے ایک بات کہی، میں تھوڑا سا میں نے آپ سے کہا کہ جو آپ کی نالج ہے آپ کی یہاں موجودگی بھی ہمیں سیکھنے کا موقع دیتی ہے، اور بہت سے لوگ اگر کلاس میں بھی شاگرد سوال کرتے ہیں تو اس کو مائنڈ کرتے ہیں، مگر آف کورس جسٹ ٹو کلیئر مائی مائنڈ، ابھی جب آپ نے کہا نا کہ میں سمجھتی ہوں کہ یہ تھیری ہے کہ ان کو اسیسینیٹ کیا گیا ہے ویئر ایز اٹ از این ایکسیڈنٹ، اور ایران بار بار یہی کہہ رہا ہے کہ موسم کی خرابی تھی جس کی بنا پر موسم بہت خراب تھا جس کی بنا پر یہ ایکسیڈنٹ ہوا،
پورے وقت
ٹھیک ہے ایگزیکٹلی۔ مگر سر اب میں یہ وہ کہتے ہیں نا کہ پرانی روش کو دیکھ کے انسان آئندہ کسی کو انالائز کرتا ہے، یہ 2020 کا واقعہ جب یہ سائنٹسٹ کی جب اسیسینیٹ کیا گیا تھا، اور دس واز ہی واز دا موسٹ پروٹیکٹڈ مین، دا موسٹ پروٹیکٹڈ مین۔ اب اس کو اسیسینیٹ کرنے کے لیے جو ٹولز استعمال کیے گئے تھے وہ ایک ایک کر کے باقاعدہ ایران میں سمگل کیے گئے تھے، ان کو اسیمبل کیا گیا تھا، وہ بلو وین کو تباہ کرنے کے لیے ایک بیڈ بنا کے اس کے نیچے مواد ڈالا گیا تھا، اس کے اوپر جو کیمرا لگایا گیا تھا اور اس کے اوپر جو گن لگائی گئی تھی واز ون آف دا موسٹ سوفسٹیکیٹڈ گن جس پہ بے شمار کیمرے لگے ہوئے تھے، اور وہ اتنی تھی کہ اگر میں آپ اور ماجد بھائی بیٹھے ہیں اور اگر اس گن کو آپ کا چہرہ فیڈ کیا ہوا ہے تو اس نے مجھے گولی نہیں مارنی، ان کو نہیں مارنی، اسی بندے کو گولی مارنی تب تک وہ اٹھ نہ جائے۔ 1000 کلومیٹر دور سے اس کو کنٹرول کرتے ہیں، یہ آدمی ایران میں آتے ہیں کہ اپنے ارد گرد کے لوگوں کو لے کے، یعنی کچھ مخبر بھی تو درمیان میں سے ہوتے ہیں نا، اس کو نصب کرتے ہیں، اور اس کے بعد یہ لوگ ایران کو چھوڑ دیتے ہیں، ایران کو پتہ ہی نہیں لگا کہ ہمارے ساتھ ہوا کیا۔ جب یہ ٹریول کرتا ہے سائنٹسٹ، اور جب یہ اچھا اس کو اونچی جگہ پہ ماؤنٹ کیا گیا تھا، اور جب یہ سائنٹسٹ ٹریول کرتا ہے انہوں نے کیمرے نے اس کو دیکھا، اس سے آگے جو والی گاڑی جو تھی اس نے اپنے آپ کو تیز کر لیا یہ شو کرنے کے لیے کہ میں آگے کی سیکیورٹی چیک کر لوں. ان کو گولی لگتی ہے, نیچے لگتی ہے, یہ گاڑی میں سے اترتے ہیں, گن اپنے آپ کو موڑتی ہے اور تین گولیاں مار کے اس ان کی بیوی کو بھی نہیں مارا اس نے, اور وہ بندہ جب گر جاتا ہے میک شیور اس کے بعد پوری کی پوری وین اڑا دی کیونکہ اس میں دھماکہ خیز مواد تھا. اینڈ اٹ واز آل پری ٹائمڈ. مگر نیو یارک ٹائم کی میں اسٹیٹمنٹ کہتی ہوں, وہ کہتے ہیں کہ سیورل ایرانین نیوز آرگنائزیشن رپورٹڈ اے کلیم پروموٹڈ بائی دا ریولیوشنری گارڈ, وہ روبوٹ تھا, انہوں نے کہا ایرانین موکڈ دا اسٹوری ایز اے ٹرانسپیرنٹ ایفرٹ ٹو مینیمائز دی امبیرسمنٹ کے سیکورٹی میں ہماری میں پرابلم تھی, وی کڈ ناٹ سیکور دی موسٹ یو نو دا پرسن جو کہ ایران کے لیے واز
پرائز مین ان ایران.
جی اب میں اس اسٹیٹمنٹ کے انڈر آپ کو یہ کہتی ہوں بیکاز اگر ایران یہ کہہ دیتا ہے کہ اٹ از اسیسینیشن, میرا خیال ہے کہ وہ اس کو بین السطور رکھیں گے ابھی, کیونکہ ایران اتنے آرام سے معاف کرنے والوں میں سے بھی نہیں ہے. میں نے اس چیز پہ یہ اسٹوری محسوس کی.
میں نہیں سوا میں اس کو متنازع نہیں بنا رہا کہ ایران کے دشمنوں کے پاس جدید ترین ٹیکنالوجی ہے, لیکن بی بی اس وقت کے عالمی تناظر کو دیکھو. تم نے دیکھا پچھلے دنوں کہ ایران کو اشتعال دلانے کے لیے
ہر ممکن کوشش کی گئی,
ہر ممکن کوشش کی گئی, اس کا ایران نے جواب دیا اور وہ جواب لامحدود نہیں تھا, وہ محدود پیمانے پر جواب دیا گیا. اس وقت صورتحال یہ ہے کہ امریکہ جو اسرائیل کی پشت پناہی کرتا ہے اس حد تک کرتا ہے کہ اسرائیل امریکہ کی مدد کے بغیر ایک قدم آگے نہیں چل سکتا. امریکہ یہ نہیں چاہتا کہ اس خطے میں جنگ کے شولوں کو ہوا دی جائے. دس از دی باٹم لائن. اور آج جو ایک اور پیش رفت ہوئی ہے جس کا تم نے ذکر نہیں کیا, وہ یہ ہے کہ انٹرنیشنل کرمنل کورٹ نے اسرائیل کے وزیر اعظم بنجمن نیتن یاہو اور اسرائیل کے وزیر دفاع اولیو گالانٹ کو کے خلاف وارنٹ گرفتاری جاری کرنے
اور اس کے ساتھ ہمیں وہ بھی مینشن کرنا تھی حماس کی لیڈرشپ,
حماس کے لیڈر تین لیڈروں کے خلاف بھی کیا ہے. تو یہ امریکہ کے لیے پریشانی کا
نہیں. اب میرا سوال ہے, یہیں پہ آپ سے سوال ہے, اب وہ تو انٹرنیشنل کرمنل کورٹ کے احاطے میں نہ ایران نہ اسرائیل آتا ہے نہ امریکہ آتا ہے, تو آپ جو مرضی کہہ لیں, آپ کا قانون لاگو ہی نہیں اس
میں. میں بالکل اس کو تسلیم کرتا ہوں, اس لیے کہ امریکہ نے آج تک انٹرنیشنل کرمنل کورٹ کی رکنیت حاصل نہیں کی, اسرائیل نے بھی رکنیت حاصل نہیں کی, لیکن بی بی بین الاقوامی تعلقات میں قوانین کے علاوہ ایک اخلاقی اہمیت ہوتی ہے.
سر اگر اخلاقی اہمیت ہوتی تو اتنی قبریں وہاں سے کیوں ملتی؟
نہیں وہ
اخلاقیات تو ختم ہو گئی,
وہ قبریں اپنی جگہ ہیں اس سے کوئی انکار نہیں کر سکتا, لیکن امریکہ کے لیے جو ایمبیرسمنٹ یہ بنا ہوا ہے, دیکھو نا امریکہ نے کتنے پینترے بدلے ہیں 7 اکتوبر کے بعد.
سر
جب حماس نے اسرائیل پر حملہ کیا ہے تو بائیڈن دوڑے ہوئے گئے تھے اور انہوں نے امریکہ کے بیڑے کو بھی بحیرہ روم میں داخل کر دیا تھا اور اسلحہ کی ترسیل ہمیشہ سے زیادہ بڑھا دی تھی اسرائیل کے لیے. لیکن اس کے بعد سے کیا ہوا؟ آج امریکی کے نیشنل سیکیورٹی کا چیف وہ تل ابیب میں اسرائیلی حکومت سے کہہ رہا ہے کہ خدا کے لیے تم یہ رفعہ میں جو حرکتیں کر رہے ہو وہ مت کرو, اس لیے کہ امریکہ کے لیے امریکہ دنیا میں تنہا ہو گیا ہے. امریکہ کے مغربی حلیف بھی اس کی اسرائیل نوازی سے تھک چکے ہیں.
سر میں آپ کو یہاں پوچھوں, سوال پوچھوں, آپ امبیسڈر رہے ہیں, آپ ساری بات درست کہہ رہے ہیں, اگر اتنی وضاحت ہوتی. یہ چار دن پہلے آپ کے اینتھنی بلنکن کا پیغام تھا, ہاں جی وہ غلط کر رہے ہیں, رفاہ پہ اٹیک نہ کرے, امریکہ اپنی امداد جاری رکھے گا. قرارداد آئی تو امریکہ نے ہی ویٹو کیا اس کو.
بھائی وہ تو منافقت اپنی جگہ ہے.
دیکھیں یہ تو وہی کہ بچہ تو اپنا کام کرتا رہا, میں تجھے مدد بھی بھیجوں گا, میں تجھے کہتا جاؤں گا.
امریکہ ایک عالمی طاقت ہے, اس کو اپنی ساکھ برقرار رکھنی ہے, اس کو اپنی ساکھ خطرے میں نظر آ رہی ہے. اور میں یہ جو سارا بیان کر رہا ہوں وہ امریکہ کے لیے اور بائیڈن کے لیے, اس لیے کہ بائیڈن کو نومبر میں انتخاب کا سامنا ہے. بائیڈن کو نظر آ رہا ہے کہ اس کی اسرائیل نوازی اس کو لے ڈوبے گی,
انشاءاللہ
لے ڈوبے گی. لیکن جو بائیڈن کا بدل آنے والا ہے وہ اس سے بھی بدتر ہے. وہ تو یہ تو بالکل وہی بات ہوگی کہ آسمان سے گرے اور کھجور میں اٹکے.
ذرا اب اگلا ایک اور ٹاپک کو میں ٹچ کر رہی ہوں. انڈیا کا الیکشن اپنی ففتھ سٹیج میں انٹر ہوا. آج کانگریس کی رپورٹنگ کو میں دیکھ رہی تھی, الیکٹرانک ووٹنگ مشین, وہ کہتے ہیں نہ جائے ماندن نہ پائے رفتن. ہم روتے ہیں کہ کاش ہمارے ہاں الیکٹرانک ووٹنگ مشین ہوتا تو بھی ٹھیک تھا. انڈیا میں رونا پڑا ہوا ہے کہ الیکٹرانک ووٹنگ مشینز کے ذریعے ہیر پھیر زیادہ پاسبل ہے. ایک زمانہ تھا بی جے پی, جب کانگریس تھی تو بی جے پی یہ گلا کرتی تھی, اس وقت کانگریس گلا کر رہی ہے کہ الیکشن میں ہیر پھیر ہے. اور وہی پاکستان کی طرح انڈیا کے الیکشن کمیشن کی لے دے ہو رہی ہے. مطلب کیا ہو رہا ہے اس خطے میں؟
نہیں, الیکشن جہاں تک الیکشن کمیشن کا تعلق ہے تو ہندوستان کے الیکشن کمیشن اور پاکستان کے پابند اور غلام الیکشن کمیشن کا موازنہ کرنا تو بالکل ایسے ہی ہے کہ جیسے زمین کو آسمان سے ملایا جائے. ہندوستان کا الیکشن کمیشن بہت طاقتور ہے اور اس نے ابھی جو احکامات جو جاری کیے مودی کو وہ ویڈیو واپس لینا پڑا جس میں انہوں نے کہا تھا کہ کانگریس تو یہ چاہتی ہے کہ وہ اقلیتوں کا تمام تر کوٹا مسلمانوں کو دے دے. مودی کو وہ ویڈیو واپس لینا پڑا اس لیے کہ ہندوستان کے الیکشن کمیشن کو تمام تر اختیارات ہیں کہ وہ جس طرح سے چاہے حکومتی مشینری کو, انتظامی مشینری کو احکامات جاری کر سکتی ہے. تو وہ ہندوستان کا الیکشن کمیشن بہت طاقتور ہے. یہ تو ہمارا الیکشن کمیشن ہے جو فوج کی مٹھی میں دبا ہوا ہے. اور اب جب عدلیہ ملک میں اپنے آپ کو منوانا چاہتی ہے, کل جو اسلام آباد ہائی کورٹ کے جسٹس محسن اختر کیانی نے جو آئی ایس آئی کی خبر لی ہے, اس کے بعد سے تو حکومتی حلقے پریشانی میں مبتلا ہو گئے ہیں. وہ
محسن صاحب کی اب خیر نہیں, ان کی بھی ننگی ویڈیوز آ جائیں گی.
اب یہ جس قوم کا, جس ملک کے اخلاقی نظام کا یہ عالم ہو کہ نواز شریف بڑے سینہ ٹھوک کے کہہ رہا ہے کہ میرے پاس جسٹس ثاقب نثار کی ویڈیو ہے, یہ کیا اخلاقی کردار ہے, کیا اخلاقی معیار ہے پاکستان کے ان لوگوں کا جو اپنے آپ کو پاکستان کے رہنما کہتے ہیں, جو اپنے آپ کو پاکستان کے قائدین کہتے ہیں.
اچھا سر, اسٹیبلشمنٹ آپ بار بار کہتے ہیں, میں مانتی ہوں بالکل, میں مگر میرا آپ کا تجربہ بہت ہے, میں سیکھ رہی ہوں آپ سے بیٹھ کے.
آج
میرا سوال ہے,
کل سن لو, کل جو جس طرح سے رینجرز آزاد کشمیر سے نکلے ہیں, میں نے وہ ویڈیو دیکھی, میرے پاس ویڈیو ہے, جس طرح کے عوام نے مظفر آباد میں نعرے لگائے ہیں, نعرے لگ رہے
ہیں
پاکستان سے آزادی ہمیں چاہیے. کس حال کو پہنچا دیا ہے ہماری اسٹیبلشمنٹ نے ملک کو.
مگر نہیں سر, میں ابھی جب پی ڈی ایم ون آئی تھی نا, اگر آپ تھوڑا سا پیچھے کی طرف مڑے نا, تو آپ کے یہ سارے خواجہ آصف اور یہ سارے کے سارے پالیٹیشین ایک ہی رونا رو رہے تھے, مہنگائی ہو گئی, مہنگائی ہو گئی, مہنگائی ہو گئی, مہنگائی ہو گئی, مہنگائی کا رونا رو رہے تھے. پھر جناب رجیم چینج آیا, اسٹیبلشمنٹ کی انوالومنٹ تھی, پی ڈی ایم ون بنی, پی ڈی ایم ٹو بنی. اور میں تب بھی یہ کہتی تھی حاصل رسول کیا تھا کہ دو چیزیں مانگ رہی تھی. اب ایک تو ایکسٹینشن کا وقت آ رہا ہے چیف جسٹس کی بھی اور ہمارے چیف آف دا آرمی اسٹاف کی بھی, دوسرا الیکشن ڈیو تھے سینٹ کے. اگر پی ٹی آئی رہ جاتی تو ان کے سینیٹرز کی تعداد زیادہ ہو جانی تھی. ایکچولی وہ جو امیجیٹ چینج بہت ضروری تھا تب پی ڈی ایم ون کا آنا اور پھر آگے, بیکاز دے وانٹیڈ ٹو ٹیک اوور بفور دی سینیٹر کے سینٹ کے الیکشنز, تاکہ اپنے اپنے بندوں کو بھرتی کیا جا سکے. تو سر یہ تو پولیٹیشنز کا بیڑا غرق ہو
بھائی. الیکشن میں دھاندلی کس نے کروائی ہے؟
آٹھ
فروری کے انتخاب عوامی فیصلے کے خلاف دھاندلی کس نے کروائی؟ اسٹیبلشمنٹ نے کروائی نا. اسٹیبلشمنٹ نے ہی ان مہروں کو قوم پر مسلط کیا ہے. آج جو آہو بکا کر رہے ہیں وہ ہمارے, میں سن رہا تھا وزیر قانون کو, نظیر کیا نام ہے, نظیر تار نام ان کا,
یا تار باپ بھی ان کا, جو
انہوں نے محسن اختر, جسٹس محسن اختر کیانی پر الزام لگایا ہے کہ وہ اپنی حد سے تجاوز کر رہے ہیں.